रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। पार्टी सम्बद्ध प्रतिष्ठान र फाउन्डेशन व्यक्तिगत स्वार्थमा नभई पार्टीको हितमा केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। सुनसरीको भोकराहा नरसिंहमा आज भएको सवारी दुर्घटनामा 4 जनाको मृत्यु, 22 जना घाइते। पाकिस्तानको गिलगिट जिल्लामा पहिरो जाँदा कम्तीमा 8 जनाको ज्यान गयो। र नेपाली राष्ट्रिय महिला भलिबल टोलीका सदस्यद्वय उषा भण्डारी र पुनम चन्दले मालदिव्समा हुने प्रतियोगिता खेल्ने। अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउन्डेशन व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ। मदन आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीप कुमार गेवालीको शपथ ग्रहण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनुभएका अध्यक्ष ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोड़िएका प्रतिष्ठान र संस्थाहरू ठगी खाने भाँडो हुन नहुने स्पष्ट गर्नुभएको हो। अध्यक्ष ओलीले सामाजिक अध्ययन, व्यक्तिको गुणवत्ता, निष्ठा र ज्ञानको विकासका साथै मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न प्रतिष्ठानका नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो। प्रतिष्ठानका तत्कालीन अध्यक्ष प्रदीप नेपालको गत वैशाख 23 गते निधन भएकाले प्रतिष्ठानको यही साउन 23 गतेको 31 साधारण सभाबाट एमालेका उपमहासचिव गेवालीलाई अध्यक्ष निर्वाचित गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी व्यवसायीले नेपालगंज नयाँ दिल्ली सीधा हवाई उडानका लागि ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री निवास बालवाटारमा भएको भेटमा नेपालगंज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको 32 जिल्लाको हवाई सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगंज नयाँ दिल्ली सीधा हवाई सेवा संचालनको माग गरिएको हो। मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाउनुभयो। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा विधेयक 2080 भएको त्रुटिका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल गर्नुभएको छ। सभामुख घिमिरेले आज सत्तारूढ़ एमाले मुख्य सचेतक महेश कुमार बर्तौला, कंग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे तथा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग छलफल गर्नुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो। कतिपय महत्वपूर्ण विधेयक समितिमा विचाराधीन रहेको बताउँदै सभामुख घिमिरेले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्य व्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने भएकाले त्यस विषयमा दलहरूलाई साझा धारणा बनाउन आग्रह गर्नुभयो। प्रतिनिधि सभा अर्थ समितिले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल शुरू गरेको छ। समितिको आजको बैठकमा भएको छलफलमा विधेयकको प्रस्तावना, नाम वैकल्पिक विकास वित्त परिचालन र प्रयोग, वैकल्पिक विकास वित्त प्रयोगको क्षेत्र र आयोजना, वैकल्पिक विकास वित्त कोषको स्थापना लगायतका विषयमा सहमति भएको छ। छलफलमा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राज्यको संचित कोषबाट रकम जुटाउन नसकी पूर्वाधार निर्माणमा भइरहेको समस्या समाधान गर्न विधेयक महत्वपूर्ण साबित हुने बताउनुभयो। गृहमन्त्री रमेश लेखकले आमाको सो घोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने उद्देश्यले नागरिकता सम्बन्धी कानूनलाई संशोधन गर्न लागि बताउनु भएको छ। नेपाल नागरिकता विधेयक 2081 सैद्धान्तिक छलफल गर्न आज बसेको राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री लेखकले आमा नै सन्तानको पहिलो संरक्षण हुने गरी कानून बनाउन लागि बताउनुभयो। हालको अवस्थामा आमाको नाममा नागरिकता लिन झन्झट भएको भन्दै गृहमन्त्री लेखकले यो व्यवस्थाले नागरिकता विहीन हजारौं युवाका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। पर्वतीय मुद्दाहरूलाई क्षेत्रीय र विश्वव्यापी रूपमा उठाउन हिन्दकुश हिमालय संसदीय सम्मेलन 2025 काठमाण्डुमा आयोजना हुने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज आयोजित पत्रकार सम्मेलनमा हिन्दकुश हिमालय क्षेत्रमा पर्ने 7 मुलुकका सांसद बीचमा साझा संवाद र समन्वय गरी नीति निर्माण तथा पर्वतीय मुद्दालाई उठाउने उद्देश्य सहित यही भदौ 2 र 3 गते सम्मेलन गर्न लागि जानकारी गराइएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी युवा पुस्ताको पनि भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाली युवा संस्था सञ्जाल आयुन नेपालले आज आयोजना गरेको कार्यक्रममा उहाँले समाज र विश्वलाई परिवर्तन गर्न सक्ने क्षमता युवा नेतृत्वमा हुने विश्वास व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपालगंज र भारतको नयाँ दिल्ली सीधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताउनु भएको छ। नेपालगंज नयाँ दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आज मन्त्रालयमा आएका बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनैतिक दल सहितको सर्वपक्षीय टोलीसँग उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढ़ाउन सक्दा पर्यटन, पारवहन उद्योग, व्यापार तथा जनसम्पर्क लगायतमा वृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने उहाँले बताउनुभयो। सुनसरीको भोगराहा नरसिंह गाउँपालिका तीन जुलुवा टोल स्थित फूलचोकमा आज बिहान माइक्रो बस र यात्रुवाहक बस ठोकिँदा चारजनाको मृत्यु भएको छ भने 22 यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा सप्तरी, मधावे गाउँपालिका छका अन्दाजी 35 वर्षीय शंकर मण्डल, सुनसरी कोशी गाउँपालिका छका अन्दाजी 70 वर्षीय लक्ष्मण सदा, विराटनगरका अशोक यादव र अन्दाजी 45 वर्षीय महिलाको मृत्यु भएको छ। घाइतेको विराटनगर स्थित स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दै छौ?
हाम्रो बिहेको शपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दै छौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। जलवायु परिवर्तन विज्ञहरूले हिम जलाधार क्षेत्रमा बढ़दो जोखिम र सम्भावित क्षतिका घटना न्यूनीकरण गर्न अन्तर्देशीय सहकार्य आवश्यक रहेकामा जोड़ दिनुभएको छ। नेपाल वातावरण पत्रकार समूहले आज आयोजना गरेको अन्तर्क्रियामा विज्ञहरूले जलवायु संकटले निम्त्याउने जोखिम र हानि घटाउन सीमापार पूर्व सूचना सम्प्रेषण प्रणाली अपरिहार्य रहेको धारणा राख्नुभयो। कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका जलवायु र वातावरण विभाग प्रमुख डाक्टर चाङ छ्याङकोङले जलवायुजन्य घटना सम्बोधन गर्न अध्ययन अनुसन्धान आवश्यक रहेको बताउनुभयो। जलवायु विज्ञ डाक्टर धर्म उप्रेतीले बहुप्रकोपका घटना बढ़िरहँदा नेपाल एक्लैले समस्या समाधान गर्न नसक्ने भन्दै अन्तर्देशीय सहकार्य अपरिहार्य रहेको बताउनुभयो। पछिल्लो दुई साताको अवधिमा कास्कीको पोखरा महानगरपालिकामा 129 जना डेंगी संक्रमणका बिरामी थपिएका छन्। यही साउन 10 गतेसम्ममा 303 जनामा डेंगी संक्रमण पुष्टि भएकोमा संख्या वृद्धि भई 432 पुगेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सिराहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल 14 वर्षदेखि बन्न नसक्दा स्थानीयलाई शास्ति भएको छ। 2068 सालमा 3 वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शुरू गरिए पनि 469 मिटर लामो पुल अहिलेसम्म निर्माण नहुँदा स्थानीयवासी वर्षेनी शास्ति भोग्न बाध्य भएका छन्। पुल नबन्दा स्थानीयलाई अस्थायी रूपमा बनाइएको बाँस र काठको पुल मार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ। पहिरोका कारण जोखिमयुक्त बेनी जोमसोम सड़कको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णय अनुसार यही साउन 27 गते मंगलबार साँझदेखि बेनीदेखि घासासम्मको सड़कमा अर्को सूचना जारी नहुँदासम्म साँझ 6 बिहान 5 बजेसम्म सवारी आवजावतमा रोक लगाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भूषालले जानकारी दिनुभयो। पाकिस्तानको गिलगिट जिल्लामा पहिरो जाँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्वयंसेवकहरूको समूह देशको गिलगिट बाल्टिस्तानको जिल्ला गिलगिटको ड्यान्योर नामक बाढ़ी प्रभावित खोलाको जीर्णोद्वार गरिरहेको अवस्थामा घटना भएको हो। उद्धार टोली प्रहरी र स्थानीयहरूले घटनास्थलबाट 8 शव र 4 घाइतेलाई भग्नावशेषबाट बाहिर निकाल्न सफल भएको प्रहरीले जनाएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
साउन
25 गतेसम्ममा मुलुकको 91% भूभागमा धान रोपाई सम्पन्न भएको छ। 13,79,966 हेक्टर धान रोप्न योग्य क्षेत्रफल मध्ये साउन 25 गतेसम्म 12,54,886 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। गत वर्षको साउन 27 सम्ममा 98.19% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको कृषि मन्त्रालय अन्तर्गतको कृषि विभागले जनाएको छ। साउन 25 सम्ममा प्रदेशगत रूपमा कोशी प्रदेशमा 94.42% भूभाग अर्थात 2,60,966 हेक्टरमा मध्य प्रदेशको 76.54% अर्थात 2,85,234 हेक्टरमा बागमती प्रदेशको 93.56% अर्थात 2,85,235 हेक्टरमा गण्डकी प्रदेशको 92.77% अर्थात 87,375 हेक्टरमा धान रोपाई सम्पन्न भएको छ। त्यसै गरी साउन 25 गतेसम्म लुम्बिनी प्रदेशमा 98.07% अर्थात 2,97,103 हेक्टरमा कर्णाली प्रदेशमा 98.07% अर्थात 40,384 हेक्टरमा र सुदूरपश्चिम प्रदेशको 99.72% अर्थात 1,75,652 हेक्टरमा धान रोपाई सम्पन्न भएको छ। मेरो किसान लिमिटेडले चितवनको भरतपुर महानगरपालिका 22 पटिहानीमा अत्याधुनिक कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण शुरू गरेको छ। कम्पनीले करिब 40 करोड़ रूपियाँ लगानीमा प्रशोधन उद्योगका साथै कोल्ड स्टोर निर्माणका लागि शिलान्यास कार्य सम्पन्न गरेको छ। उद्योगमा 25 बढी कृषि उपजको प्रशोधन गरिने कम्पनीका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर अविनाश सिलवालले जानकारी दिनुभयो। उद्योगमा चितवनको तोरीको तेल, टमाटरको केचप बनाउने, बेसार, अदुवाको सुठो बनाउने, अलैंची, कोदो, फापर, मह, कफी लगायतका खाद्यान्नको प्रशोधन हुनेछ। त्यसका लागि कच्चा पदार्थ चितवनकै किसान र देशकै स्थानीय उत्पादनहरूबाट संकलन गरिने भएको छ। प्रशोधन गरिएका वस्तुको देशव्यापी वितरण र अन्तर्राष्ट्रिय निर्यात गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। उद्योगमा देशभरका 500 बढी व्यावसायिक कृषकहरूसँग दीर्घकालीन सम्झौता गरेर उत्पादन, संकलन, प्रशोधन र वितरणको सबै चक्रमा सक्रिय रूपमा काम गर्ने कम्पनीले उल्लेख गरेको छ।
अब खेल समाचार, अजय बमबाट।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीका सदस्य उषा भण्डारी र पुनम चन्दले मालदिवसमा हुने प्रतियोगिता खेल्ने भएका छन्। भावु एटोल भलिबल प्रतियोगिताका लागि उनीहरू माले पुगिसकेका छन्। दुवैलाई फुलीदुलीले विदेशी खेलाड़ीको कोटामा अनुमोदन गरेको हो। अगस्त 15 27 हुने प्रतियोगितामा 5 टोलीको सहभागिता रहनेछन्। प्रतियोगिताका लागि श्रीलंकन खेलाड़ी पनि विभिन्न क्लबमा अनुमोदन भएका छन्। उषाले यसअघि पनि आर्मीको क्लब दिवेही सिङफाङ्गीबाट मालदिवसमा खेलिसकेकी छिन्। पुनम भने पहिलो पटक मालदिवसको क्लबबाट खेल्दैछिन्। दुवै खेलाड़ी विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै गर्दछन्। नेपाली ब्याडमिन्टन टोली जुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुन मंगलबार भूटानको थिम्पू जाने भएको छ। शुक्रबार शुरू हुने प्रतियोगितामा नेपाली टीमबाट 3 फरक उमेर समूह 12 खेलाड़ी सहभागी हुनेछन्। U15 को पुरूषमा दीपथिङ र सुदेश राजकोटी तथा महिला सोडिम श्रेष्ठ र निवार राई रहेका छन्। U17 को पुरूषमा सबिन श्रेष्ठ र सन्दीप राई तथा महिलामा रियाना श्रेचन र दिलासा थापाले खेल्नेछन्। U20 को पुरूषमा प्रिन्स दाहाल र थिचित खनाल तथा महिलामा रसिला महर्जन र आयुष्मा नेपालले प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा सुनिल बराही तथा व्यवस्थापकमा वीरेन्द्र श्रेष्ठ रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले सोमबार विदाई गर्नुभयो। एभरेस्ट महिला भलिबल लीग EWVL को फ्रेन्चाइज टोली काठमाडौँ स्पाइकरले लोकबहादुर बुढालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। खेलाड़ी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका बुढा पहिलो पटक फ्रेन्चाइज भलिबल लीगमा प्रशिक्षक बनेका हुन्। यसअघि पहिलो संस्करणमा काठमाडौँ मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक समेत रहेका जगदीप भट्ट थिए। बुढाले त्रिभुवन आर्मी क्लबबाट खेलाड़ीको रूपमा खेलेका थिए भने हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा छन्। उनले राष्ट्रिय टीमको कोचिङ स्टाफको रूपमा रहेर समेत काम गरिसकेका छन्।
अब मौसम, आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागका साथै सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशन व्यक्तिगत स्वार्थमा नभई पार्टीको हितमा केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। सुनसरीको भोकराहा नरसिंहमा आज भएको सवारी दुर्घटनामा 4 जनाको मृत्यु, 22 जना यात्रु घाइते। पाकिस्तानको गिलगिट जिल्लामा पहिरो जाँदा कम्तीमा 8 जनाको ज्यान गयो। र नेपाली राष्ट्रिय महिला भलिबल टोलीका सदस्यद्वय उषा भण्डारी र पुनम चन्दले मालदिव्समा हुने प्रतियोगिता खेल्ने। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।